पातला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।
नमस्कार, कार्यक्रम जवाबदेहितामा तपाईँलाई जयदेव जोशीका साथै म अरुण चन्दको तर्फबाट हार्दिक स्वागत छ। यो कार्यक्रम भीमदत्त नगरपालिका र शुक्लाफाटा एफएमको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित पक्षले आआफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा योजनाहरू कसरी कार्यान्वयन गरिरहेको छ र बस्ती स्तरबाट आएका योजनालाई कुन प्रक्रियाबाट छनौट गरेर प्राथमिकरण गरेर नगरसभाबाट पारित गरेको छ भन्ने विषयमा केन्द्रित गर्दैछौँ। कार्यक्रम जवाबदेहतामा आज हामी भीमदत्त नगरपालिका वडा नम्बर 6 74-75 र 75-76 योजनाका बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ। अब लागौँ यो कुराकानीतर्फ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
यहाँको परिचय?
म नरेन्द्रबहादुर कुँवर, मेरो नाम महिपुर छ।
अनि वडा नम्बर 6 स्थानीय बासिन्दा हुनुहुन्छ। विगतमा जुन वडा स्तरबाट योजनाहरू सञ्चालन भएका थिए ती योजनाहरू चाहिँ कतिको पुरा भएको पाउनु भएको छ नि, देख्नु भएको छ?
योजनामा परेका कामहरू केही केही सम्पन्न हुन बाँकी छन्, केही सम्पन्न भइसके, नयाँ चाहिँ अहिले केही थाल्नु भएको छैन, पुरानो काम चाहिँ अहिले सम्पन्न हुन हुन लागेको छ।
पुराना कामहरू चाहिँ लगभग सम्पन्न हुने क्रममा छ।
हजुर हजुर।
अनि अब तपाईँहरूको वडा बस्ती स्तरबाट चाहिँ जुन योजनाहरू छनौट गर्नका लागि चाहिँ छनौट भएका छन् भन्ने कुराहरू आइराखेको छ, यसमा कसरी सहभागी बन्नुभयो?
यसमा जुन नबरी नहुने जस्ता थिए तिनीहरू परेका छन्, अब त्यो मर्म शर्मत भन्ने कुरो त्यो सामान्य हो, यसरी राम्रै हिसाबले भएको
छ। तपाईँ चाहिँ सहभागी हुनुभएको छ?
सहभागी हुन सकेन, तै पनि मिडिया माध्यमबाट सुनेको थिएँ, राम्रै भएको छ भने।
अनि तपाईँको क्षेत्रबाट चाहिँ योजनाहरू छनौट गर्दाखेरि जसरी बस्ती स्तर छुट्याइएको छ, बस्ती पुलहरू छुट्याइएको छ, त्यहाँबाट चाहिँ पहिलो प्राथमिकतामा परेका योजनाहरू कुन कुन हो? पहिलो, दोस्रो, तेस्रो प्राथमिकतामा परेका योजनाहरू थाहा छ तपाईँलाई?
प्राथमिकता भन्नाले यो शान्तिनिकेतन पुल, स्कुल नजिकको एउटा पुल चाहिँ परेको छ, मर्मतको लागि पनि 5 लाख रुपियाँ परेको छ भन्नुहोस् न।
तपाईँको माग अनुसारको योजनाहरू चाहिँ छनौटमा परेका छन् है?
हजुर छ छ छ।
हजुर, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराउनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद।
हजुर, मलाई पनि यो बोल्ने मौका दिनुभयो, अब तपाईँको मिडिया सहित तपाईँलाई पनि धन्यवाद।
आदरणीय श्रोताबिन, तपाईँहरू भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहितामा हुनुहुन्छ र कार्यक्रम जवाबदेहिता रेकर्डिङ गर्नका लागि आज हामी वडा नम्बर 6 पुगेका छौँ र यहाँका स्थानीय बासिन्दा एकजना म्याडम मसँग हुनुहुन्छ। म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
मेरो नाम चाहिँ अनिता थापा।
अनि 6 वडाको स्थानीय बासिन्दा हुनुहुन्छ। अब जुन 2076-75 लागि योजनाहरू तपाईँहरूले त्यति बेला छनौट गरेर पठाउनु भएको थियो, ती योजनाहरू चाहिँ कतिको कार्यान्वयन भएका छन्?
कार्यान्वयन त अब हामीले त्यहाँ सबैजना बसेर अब हाम्रो योजना तर्जुमाको दिनमा चाहिँ हामी चारवटा टोल भेला गर्दाखेरि चाहिँ जसमध्ये चारै टोलको भेला हुँदाखेरि अलि हामी त्यति जानकारी पनि थिएन र लगभग उसरी चाहिँ 10-12 गरेरै टोलबाट चाहिँ आउनु भएको थियो, भेला चाहिँ भएको थियो हाम्रो यो सिद्धनाथ वैद्यनाथ मन्दिरमा चाहिँ भेला भएको थियो। त्यसमा चाहिँ हामीहरूले अब योजना तर्जुमा गर्दाखेरि चाहिँ हामीहरूको सर्वप्रथम त हामीलाई सबै त्यहाँको स्थानीयहरूले गाई गोरुको माग गरेका थिए, त्योलाई चाहिँ छाडा चौपाया व्यवस्थापन कसरी गर्ने र कसरी यसलाई लैजाने भन्ने कुराहरू राखिएको थियो त्यसमा। अनि त्यसपछि चाहिँ हामीहरूले यो एउटा विद्युतको लागि, विद्युत भनेपछि हामी चारै टोललाई चाहिँ त्यहाँ समस्या भनेको विद्युतको लाइन चाहिँ होल्टेज नपुग्ने, पावर नभएर अब गाह्रो भएको कुरा थियो र हामीले त्यसको माग राखेका थियौँ। र त्यसपछि चाहिँ अनि जुन यो पोलहरू बारीमा गाडिएका छन्, लाइनहरू जथाभावी पोलहरू गाडिएर तारहरूले अप्ठ्यारो गरेको समस्याहरू छ, जस्तै घरको कसैको छतबाट गएको छ, कसैको गाडीहरू लग्दाखेरि चाहिँ त्यो तार लागेको अवस्था छ, त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि कुरा राखेका थियौँ। र त्यसै गरिकन फेरि जुन यो अहिले नालाको योजना आएको थियो, अहिले हाम्रो 5 मिटर चाहिँ बाटो रोडको थियो र अहिले चाहिँ 7 मिटर हुने योजना आयो त्यसमा पनि धेरै वाद विवादहरू आएका थिए र अहिले जुन नालालाई पनि हुनुपर्ने भन्ने एक पक्ष थियो र नाला पनि हुनु पर्यो सबैलाई बराबरी गरेर जस्तो कसैको जमिन चाहिँ बढी मिच्ने कसैको कम मिच्ने भइरहेको थियो त्यसमा पनि विवादै आएको थियो र त्यसलाई चाहिँ पनि दुईटै पक्षमा बराबरी गरेर नाला चाहिँ लैजाने भन्ने कुराहरू राखेका थियौँ
छनौटमा
गर्नुभएको छ गरेको छ
पहिलो प्राथमिकतामा चाहिँ छाडा चौपाया दोस्रोमा चाहिँ विद्युतको समस्या र तेस्रोमा चाहिँ त्यसरी चाहिँ तपाईँहरूले प्राथमिकतामा छनौट गरेर त्यहाँबाट वडामा पठाउनुभयो
हजुर त्यस्तै गरेर फेरि हामी महिलाहरूको हकमा चाहिँ हामी चारै टोलको महिलाहरूको लागि चाहिँ कुनै आर्थिक आय आर्जनको लागि चाहिँ जो कि हामीले सिकेर आफूले नै केही गर्न सकौँ जो महिला एकदम पीडित हुनुहुन्छ होइन आर्थिक अवस्थाबाट कोही एकल महिला पनि हुनुहुन्छ त्यस्तै सशक्तिकरणका महिला दिदीबहिनीहरू पनि हुनुहुन्थ्यो उहाँहरूको लागि चाहिँ यस्तो योजना ल्याइदिनु पर्यो कि वडा कार्यालयले कि समूह बनाएर हामीले गर्छौँ कि त्यो गर्न सक्छौँ कि त्यो कामलाई अथवा कसरी हुन्छ हामीलाई त्यो सिप मुलुक कार्य जस्तै अब अचार बनाउने हुन्छ मैनबत्ती बनाउने हुन्छ होइन त्यसै गरिकन अब सिलाइ कटाइहरू हजुर हजुर त्यसको लागि चाहिँ भन्ने कुराहरू हामीले त्यसरी राखेका थियौँ
हजुर अनि जुन चाहिँ गत वर्षमा योजनाहरू छनौट भएका थिए यसै गरेर तपाईँहरूले पोहोर साल पनि योजनाहरू छुट्याउनु भएको प्राथमिकतामा राखेर पठाउनु भएको होला ती योजनाहरू चाहिँ कतिको पुरा भएका छन् त केही पुरा भएका पनि पाउनु भएको छ
त्यसमध्येमा हामीले केही पनि भेटाएको छैन
त तपाईँले अहिले योजना छनौट गरेर पठाउनु भयो यसै गरेर पोहोर साल पनि तपाईँहरूको योजनाहरू प्राथमिकरण गरेर पठाउनु भएको यो योजना चाहिँ निर्माण हुनुपर्छ भनेर पठाउनु भएको होला ती योजनाहरू चाहिँ कार्यान्वयन भएका छन् कि छैन
त्यो चाहिँ अब हुन त हाम्रो विगत त्यसमा चाहिँ योजनामा त परेको भनेर पहिल्यैबाट भन्नुभएको थियो सबभन्दा हामीलाई रोडको समस्या थियो पानी जस्तै बर्खा आयो भने एकदम खाल्डाखुल्डी हुने बच्चाहरूलाई स्कुल जान समस्या हुने गराइबेल पनि नहालेको अवस्था र जसमा अहिले यसै पालिको उसमा पनि हामीले बाइकहरू अनि स्कुटीहरू डुबानमा परे लडे चोट पनि लाग्यो र अहिले उहाँहरूले नै हामी नगरपालिका गएर उहाँहरूलाई खाल्डोमा केही गराइबेलहरू जे जस्तो भए पनि त्यो खाल्डोमा हालिदिनु पर्यो भनेर हामी आफै मेरसारसँग गएर भेटेर उहाँले चाहिँ दुई तिन गाडी इँटाहरू ल्याएर त्यो खाल्डामा हालिदिनु भयो त्यो चाहिँ गरिदिनु भएको
हो जननिर्वाचित प्रतिनिधिहरू आइसकेपछि
सजिलो भयो अनि हामीलाई फेरि जसरी अब एकैचोटि हामीले स्कुलमा आउनुपर्ने अनि सबै जम्मैलाई खबर नहुने यसपालि चाहिँ टोल टोलमा नै सबैलाई भनेर अनि हामी मार्फतहरूमा आफूले घर घरमा गएर पनि त्यसरी सूचना चाहिँ खबर गरेर
सबैको प्रतिनिधित्व हुने गरेर योजना समाप्त भएका छन्
हजुर
म्याडम तपाईँले आफ्नो व्यस्तका लगत कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ यसका लागि तपाईँलाई धेरै धन्यवाद
हस् धन्यवाद
आदरणीय श्रोताबिन तपाईँहरू शुक्ला फाँटा एफएमबाट कार्यक्रम जवाब दिइता सुनिराख्नु भएको छ र कार्यक्रम जवाब दिइता रेकर्डिङ गर्नका लागि आज हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 6 पुगेका छौँ र यहाँका एकजना स्थानीय बासिन्दा मसँग हुनुहुन्छ म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा स्वागत छ
धन्यवाद
अनि यहाँको परिचय
मेरो नाम सरस्वती भट्ट भिनपा छ सुकासाल
तपाईँ वडा नम्बर 6 स्थानीय बासिन्दा हुनुहुन्छ र वडा नम्बर 6 चाहिँ विगतमा जुन योजनाहरू छुट्याइएको थियो हामी विकास गर्छौँ भनेर ती योजनाहरू चाहिँ कतिको पुरा भएको पाउनु भएको छ कुनै योजनाहरू पुरा नभएको पनि छ कि सबै योजनाहरू पुरा भइसके कस्तो छ अवस्था
अब केही हदसम्म 50% योजनाहरू पुरा भइसकेको अवस्था पनि छ र 50% जति योजनाहरू अब आगामी वर्षमा पुरा हुन्छ होला
जस्तै भन्नुपर्दाखेरि कुन कुन योजनाहरू चाहिँ पुरा भयो
सर्वप्रथम भन्दाखेरि खानेपानीको हाम्रो भिन्नपा छ सुकासालमा एकदमै ठुलो समस्याको रूपमा रहेको छ त्यसपछि विद्युत छ घरमा पङ्खा चल्दैन बच्चाहरूले पढ्ने बत्ती छैन त्यसपछि रोडको समस्या पनि एकदमै छ हिलो माटोमा बच्चाहरू स्कुल जान्छन् यो योजनाहरू अब
अनि जे होस् तपाईँहरूले योजनाहरू चाहिँ छनौट गरिसक्नु भएको छ जुन बस्ती स्तरमा गएर चाहिँ योजनाहरू छनौट हुन्थे ती योजनाहरू चाहिँ छनौट गरिसक्नु भएको छ
हजुर योजनाहरू छनौट गरेर पठाइसकेका छौँ हेरौँ
कसरी छनौट गर्नुभयो
अब सबै साथीहरूको समस्या सबै एउटै छ गाउँबाट सबैजनाको समस्या एउटै छ
हजुर त्यसै गरेर अब विगतमा जनप्रतिनिधिहरूले थुप्रै बाचा गरेको थियो मिलाई चुनावमा जिताउनुहोस् हामी छाडा चौपायाहरू नियन्त्रण गर्छौँ अनि यातायात व्यवस्थापन गर्छौँ सडक किनारमा भएका खोका छाप्राहरूलाई व्यवस्थापन गर्छौँ भन्ने कुराहरू आएका थिए ती योजनाहरू चाहिँ कतिको पुरा भएको पाउनु भएको
छैन योजनाहरू पुरा भएको त अब सायदै योजना पुरामा लाग्नु भयो होला हामी मान्छौँ रोड चाहिँ हुँदैछ विद्युत पनि अब लगभग ट्रान्समिटर आउन बाँकी छ पोल खसिसक्यो पोल खसेपछि अब तार तान्ने क्रम जारी होला जे भयो नि ढिलासुस्ती नै भएको छ विद्युतमा चाहिँ चौपायाहरू त त्यस्तै हो रातभरि सुत्न मिल्दैन
जे होस् उहाँहरूले जे बाचा गर्नुभएको थियो त्यो चाहिँ अहिलेसम्म पुरा भएको छैन,
हुँदैछ र होला।
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ।
ल, हजुरलाई पनि मेरो कुराहरू राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद।
आदरणीय श्रोताबिन, तपाईँहरू शुक्ला फाँटा एफएमबाट कार्यक्रम जवाबदेहितामा हुनुहुन्छ र कार्यक्रम जवाबदेहिता रेकर्डिङ गर्नका लागि आज हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 6 पुगेका छौँ र आजको कार्यक्रममा हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 6 चाहिँ 2074-75 छुट्टिएका योजनाहरू चाहिँ के कतिको पुरा भएका छन्, कार्यान्वयन भएका छन् कि छैनन् र 75-76 लागि चाहिँ के कस्ता योजनाहरू छनौट गरेर चाहिँ पठाउनु भएको छ र कति बजेट आएको छ भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ र यसै सन्दर्भमा हामीसँग वडा नम्बर 6 अध्यक्षज्यू हुनुहुन्छ, म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
हजुर, वडा नम्बर 6 अध्यक्ष हुनुहुन्छ, अब विगतबाटै कुराकानी सुरु गरौँ। जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि तपाईँहरूले चाहिँ सबैभन्दा महत्त्वपूर्ण रूपमा उठेको कुरा चाहिँ के थियो भनेपछि छाडा चौपायाहरू नियन्त्रण गर्छौँ भनेर तपाईँहरू चुनाव लड्नु भएको थियो र जनप्रतिनिधि निर्वाचित भइसके र आइसकेपछि अहिले पनि छाडा चौपायाको स्थिति जस्ताको त्यस्तै छ भन्ने जनगुनासोहरू आइराखेको छ, यसका लागि चाहिँ तपाईँहरू के गर्दै हुनुहुन्छ?
निश्चित रूपमा हामी निर्वाचित हुनुभन्दा पूर्व छाडा चौपायाले सबैलाई पिरोलेको थियो, हामीले त्यसको व्यवस्थापन गर्छ भन्ने वचनबद्धता जाहेर गरेका थियौँ। हामी निर्वाचित भएर आइसकेपछि श्रावण भदौ औसत कार्तिकसम्म यहाँका वन उपभोक्ता समिति, राष्ट्रिय वन लगायत प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिसँग समन्वय गरेर धेरै ठाउँमा हामीले जग्गा खोज्ने, अन्तर्क्रिया गर्ने र यो छाडा चौपायलाई व्यवस्थापन गर्ने योजना अगाडि बढायौँ। तथापि हामी जग्गा प्राप्त गर्न नसकिसकेपछि गौशाला निर्माणमा साह्रै समस्या भयो। त्यसपछि वास्तवमा हामीले छोडेका गाईहरूले सबैलाई पिरोलेको, छाडा चौपायहरूले दुःख दिएको, सन्तानहरूको बारीका तरकारी खेतीहरू र गहुँ खेती लगायत धेरै नोक्सान गरेको विषयलाई मध्यनजर गर्दै हामी करिब 6-7 यी गाई व्यवस्थापनमा लाग्यौँ। अहिले आएर हामीले 19 वडाको बाघफाँटामा गौशाला निर्माण गरेका छौँ। त्यसै गरी हामी वडा नम्बर 9 गौशाला निर्माण कार्यक्रम झन्डै 50% सम्पन्न भएको छ। निश्चित रूपमा हामीले जनताका बिच जनतालाई दुःख दिने क्रियाकलापबाट, छाडा गाईहरूबाट मुक्त गराउनका लागि बजेट विनियोजित गर्दै भीमदत्त नगरपालिकाले गएको आर्थिक वर्षको बजेटमा 30,00,000 रुपियाँ खर्च समेत गरिसकेको छ र अहिले हामीले सर्वप्रथम 74 भदौ र असोजमा हामीले घरपालुवा जनावरहरूको अभिलेख राख्ने काम सञ्चालन गऱ्यौँ। त्यसमा चाहिँ सबै वडाको अभिलेख अहिले हामीसँग छ। हाल आएर हामीले 2 गौशालाहरू निर्माण कार्यक्रमलाई जारी राखिसकेपछि ट्याग दिल्लीबाट ट्याग मगाएर झन्डै 33,000 ट्याग मगाएर पहिचानका लागि कसको घरमा पालेको गाई वस्तु हो त्यसको पहिचान गर्नका लागि अभिलेख राख्नका लागि ट्याग लगाउने कार्यक्रम सञ्चालन गरेका छौँ। वडा नम्बर 6 मात्रै आज 6 भयो लगातार ट्याग लगाउने काम हाम्रो पशु शाखाका जेटी भाइहरूले गरिरहेका छन्, हाम्रो वडाका निर्वाचित सदस्यहरूले त्यसलाई सघाउने काम गरेको छ। वडागत रूपमा ट्याग लगाउने काम सम्पन्न गरिसकेपछि हामी त्यसको अभिलेखलाई चुस्त दुरुस्त गरिसकेपछि 19 बनेको गौशाला र 9 बन्दै गरेको गौशालामा छाडा गाईहरूलाई उचित व्यवस्थापन गर्नेछौँ भन्ने यहाँलाई म अवगत गराउँछ।
अनि कहिलेसम्ममा यो चाहिँ व्यवस्थापन भइसक्यो?
यो साह्रै ढिला भयो भने ट्याग लगाउने कामले अब 10-15 ट्याग लगाउने काम सम्पन्न हुनेछ। त्यसपछि त्यो ट्याग लगाउने काम सम्पन्न हुने बित्तिकै, ट्याग लगाउने काम सकिने बित्तिकै हामी छाडा गाईलाई व्यवस्थापन गर्नेछौँ।
त्यसपछि छोडेका गाई वस्तुहरू लगेर चाहिँ राखिसक्नु?
एकदम राख्नेछौँ। हामीले अर्को विषय झन्डै भीमदत्त नगरपालिकाले आफ्नो कार्यविधि ऐन पनि बनाएको छ र कार्यविधि पास गरेको छ, त्यसमा हामीले छाडा गाई व्यवस्थापनको कार्यविधि पास गरेका छौँ। अभिलेख राखिसकेपछि जसले आफ्नो घरपालुवा गाई वस्तुलाई छोड्ने गर्छन्, चौपायलाई छोड्ने गर्छन्, तिनलाई चाहिँ पहिला हामीले यो आर्थिक वर्षमा 74-75 असारसम्म हामीले सम्झाउने बुझाउने, यो नोक्सानी गर्छ, बुढा आमा बुवालाई सडकमा फाले झैँ गाई वस्तु आफूले छोड्नु भएन भन्ने सम्झाउँदै गर्दा हामी असारसम्म सम्झाउने कामलाई अगाडि बढाउनेछौँ र निश्चित रूपमा हामीले कार्यविधि पास गरेका छौँ। गाई वस्तु छोड्नेलाई जरिमाना समेत तोक्ने, एकजोटि गाई छोड्नेलाई 2,000 तोक्ने र उसले घरमा पाएको बिजुली, टेलिफोन अथवा बालबच्चाले स्कुलमा स्कलरसिप पनि पाएका छन् उसले पाउने सुविधाहरूलाई समेत वञ्चित गर्ने गरी हामीले कार्यविधि पास गरेका छौँ। त्यसलाई चाहिँ हामी श्रावणदेखि कार्ययोजनामा ल्याउनेछौँ।
यो चाहिँ छिट्टै लागू भइसकेको?
एकदम छिट्टै लागू हुनेछ। यो ट्याग लगाउने काम सम्पन्न भएपछि छाडा गाई व्यवस्थापन हुनेछन्, जनतालाई पिरोल्ने कामबाट हामी दुःख दिने कामबाट मुक्त गर्नेछौँ र जथाभावी फेरि पनि कसरी गाई बस्तु छोड्यो भने भीमदत्त नगरपालिकाले पास गरेको छाडा चौपाया व्यवस्थापन कार्यविधि अनुसार कार्यवाही गरिन्छ।
अनि यो त एउटा महत्त्वपूर्ण योजनाको रूपमा थियो, अनि अरू योजनाहरू पनि थुप्रै थिए 2074-75 लागि छुट्याइएको र ती योजनाहरू चाहिँ पुरा भइसकेका छन् या पुरा हुने क्रममा छ?
हामी निर्वाचित भएर नगरपालिकामा गइसकेपछि अघिल्लो नगर परिषदले 11 नगर परिषदले अगाडि बढाएका योजनाहरूलाई हामीले जस्ताको त्यस्तै कार्यान्वयन गर्ने निर्णय गऱ्यौँ र थोरै बजेट भए पनि पहिलो वर्ष हामीले प्राप्त गरेको विकास बजेट झन्डै 0.25 करोडको थियो, 54,00,000। ती सबै योजना हामीले नयाँ योजना र 11 परिषदले निर्णय गरेका योजनाहरूलाई 95% वडा नम्बर 6 मा सबै योजना सम्पन्न भएका छन्। 7% हामीले बजेट विनियोजित गरेको योजनाहरू यो असार 15 गते 20 गते भित्र सम्पन्न हुने दौरान छ।
अनि तपाईहरुले चाहिँ जुन 2075-76 का लागि योजना छनौट गर्नलाई बस्ती बस्तीमा पुग्नु भएको थियो ती योजनाहरुलाई चाहिँ कसरी छनौट गर्नुभयो त? अब कतिपय स्थानीय जनताले के भनेका छन् भनेपछि हामीलाई थाहै नै भएन कसरी योजनाहरु छनौट भए त्यो कुरा हामीलाई थाहा भएन र अब कुन कुन योजनाहरु छनौट भएका छन् त्यो पनि थाहा भएन भन्ने कुराहरु आइराखेको छ।
निश्चित रूपमा भीमदत्त नगरपालिकाले 75-76 को विकास बजेट विनियोग गर्दाखेरि सम्बन्धित वडामा रहेका वडा सदस्यहरूलाई टोल टोलमा जनतालाई भेला गरेर टोल विकास संस्था मार्फत सदस्यको संयोजकत्वमा योजना छनौट गर्ने प्रक्रियालाई अगाडि बढायो। हामीले वडा नम्बर 6 रहेका सबै टोलहरूमा हाम्रो वडाका सदस्यहरूलाई संयोजकका रूपमा घटाएर टोल टोल बस्ती बस्तीबाट योजना सङ्कलन गर्ने काम गऱ्यौँ। तर हामीसँग न्यूनतम बजेट छ। टोल टोलबाट छनौट भएर ल्याएका योजनाहरूलाई हामीले फेरि नगर हाम्रो वडाको वार्ड समितिको बैठक बसिसकेपछि हामीले त्यसलाई प्राथमिकताका साथ आर्थिक र सामाजिक विकास हुने गरेर ती योजनाको छनौट गरेका छौँ। अनि 75-76 लागि वडा नम्बर 6 टोटल बजेट कार्यालय व्यवस्थापन सहित प्रशासनिक खर्चसहितको बजेट झन्डै 95 लाख बजेट प्राप्त भएको छ। त्यसमा हामीले प्रशासनिक खर्च बाहेक पुराना कालोपत्रे सडकहरूलाई निरन्तरता दिने, ग्राभेल केही छुट्याएको छैन, ग्राभेलिङकोलाई केही पैसा छुट्याउने, अनि ढल निकासले अस्त व्यस्त रहेको दुःख दिने ठाउँहरूमा भूमिपाप खरिद गर्ने र सामाजिक विकासका लागि लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई अगाडि बढाएका छौँ। परम्परागत खेती बाँस खेतीलाई वडा नम्बर 6 हाम्रो दलित बस्तीमा एउटा त्यो टोल रहेको छ र बाँस खेती निरन्तर जारी छ, त्यसलाई अगाडि बढाउने गरेका छौँ। जनताको जीवन स्तर उठाउने गरी आर्थिक उन्नतिका लागि समेत हामीले आयमूलक शिवमूलक र रोजगारमूलक तालिम सञ्चालन गर्ने गरी बजेट विनियोजित गरेका छौँ। त्यसै गरी वडा नम्बर 6 रहेका सार्वजनिक महत्त्वका स्थानहरू, मठ मन्दिरहरू, विद्यालयहरूको व्यवस्थापनका लागि त्यसलाई चाहिँ मर्मत सम्भारका लागि र केही नयाँ योजनाका रूपमा पनि मठ मन्दिरको संरक्षण गर्ने योजना अगाडि बढाएका छौँ। त्यसै गरी हामीले कृषि र पशुपालन व्यवसायलाई नफसाइकन जनताको जीवन स्तर आर्थिक रूपले सम्मुन्नत हुन सक्दैन भन्ने हिसाबले कृषि र पशुतर्फ पनि हामीले अन्तर्क्रियात्मक काम गर्ने, जनतालाई जागरुक बनाउने, यो विषादी सहितको तरकारी उत्पादनलाई निर्मूलनीकरण गर्नका लागि हामीले तरकारी खेती, फलफुल खेती अनि वैज्ञानिक कृषि खेतीका लागि समेत केही सामान्य बजेट छुट्याएका छौँ। हामीलाई आशा छ विभिन्न टोल विकास संस्था अन्तर्गत हामीले कृषक समूह गठन गरेका छौँ, आमा महिला समूहहरू गठन गरेका छौँ, कृषक महिला समूह गठन गरेका छौँ र सामाजिक विकृति र विसङ्गतिका विरुद्ध जागरण अभियान सञ्चालन गर्नका लागि समेत हामीले वडामा केही छोटै सामान्य भए पनि बजेट विनियोजित गरेका छौँ। आउँदा वर्षमा हामी समाजलाई विसङ्गतियुक्त बनाउने, मदिरा नियन्त्रण गर्ने, जुवा तासलाई एकदमै निर्मूलीकरण गर्ने र हामीले मदिरा नियन्त्रणका लागि बनाएको कार्यविधिलाई समेत कार्यान्वयन गर्ने गरी हामी श्रावणदेखि यो सबै कामको थालनी गर्नेछौँ।
अनि सबै कामको थालनी गर्नेछौँ भनेर भनिराख्दाखेरि जसरी अब बस्ती स्तरबाट योजनाहरू छनौट भइसकेपछि चाहिँ प्राथमिकरण कसरी गर्नुभयो? तपाईँहरूले पहिलो प्राथमिकतामा कुन योजनालाई राख्ने, दोस्रो प्राथमिकतामा कुन योजनालाई राख्ने भनेर चाहिँ कसरी छनौट गर्नुभयो? फेरि वडा स्तरमा आएर तपाईँले चाहिँ बस्ती स्तरबाट आएका योजनाहरूलाई छनौट गर्दाखेरि प्रक्रिया चाहिँ कसरी अप्नाउनु?
हामीले टोल विकास संस्थाहरूबाट सदस्य जीवहरूको संयोजकता गठन भएको योजना छनौट समितिले ल्याएका योजनाहरूलाई गहनतम रूपले अध्ययन गऱ्यौँ र सर्वप्रथम हामीले सबै ठाउँमा कम्तीमा पनि बाटाघाटा कम्तीमा राम्रो हुनुपर्छ भने बाटो अथवा सडकलाई पहिलो प्राथमिकता राख्यौँ, जो हाम्रो नगरपालिका योजना छनौटको निर्दिष्ट कार्यदिशा पनि हो। त्यसैले त्यो सडकलाई कालोपत्रे गर्ने र ग्राभेलिङ सडक सबैका घर दैलोमा टोल टोल पुर्याउने पहिलो प्राथमिकता राख्यौँ, जो टोल बस्तीबाट पनि आवश्यकता अनुसार एक नम्बरमै प्राथमिकता परेको योजना हो। त्यसपछि दोस्रोमा आर्थिक उन्नति हुने गरी गरेर कृषिलाई महत्त्वपूर्ण हिसाबले दोस्रोमा राख्यौँ, कृषि र पशुलाई। तेस्रोमा हामीले आयमूलक र सिमूलक र रोजगारमूलक कार्यक्रमलाई अगाडि बढायौँ, सिप सिकाउने योजनालाई अगाडि बढायौँ, तेस्रोमा त्यो सिप सिकाउने योजनालाई राख्यौँ। चौथो, समाजलाई स्वस्थ बनाउने, मर्यादित बनाउने, अनुशासित गतिशील नागरिक उत्पादन गर्ने गरेर सामाजिक योजनाहरूलाई हामीले 5 एजेन्डाका रूपमा अगाडि सार्यौँ।
हजुर, अनि अब 6 वडाको अध्यक्ष हुनुहुन्छ, यहीँ अब सडक छेउछाउमा हेर्ने हो भनेपछि सडक अतिक्रमण भएका कुराहरू पनि आइराखेका छन्। स्थानीय जनताहरूबाट दुर्घटनाको समस्या पनि बढी निम्त्याउने गरेको छ यसले गर्दा भनेर आएको छ, यो कुरालाई कसरी सम्बोधन गर्नुहुन्छ?
मैले सुरुमै यहाँलाई भने यो वर्ष हाम्रो 74 सालदेखि 75-78 सम्मको वर्ष सडक छेउछाउको जग्गा कब्जा गर्नेले सडक छेउछाउको जग्गा छोड्नुपर्ने, खोका छेप्रा व्यवस्थित गर्नुपर्ने, सरसफाइ र स्वास्थ्यलाई ध्यान दिनुपर्ने गरी यो जनता जागरण अभियान मात्रै हामीले अगाडि बढायौँ। नहर किनारको पनि हो, हामीले भदौ असोज 6 विषयमा कुरो उठाउने भने नहरको छेउछाउको जग्गा मिचिएको छ, अनि त्यसै गरी खोका छाप्रा 5 रहेको त्रिपुरा समाजको उत्तरपट्टिदेखि लिएर चमनद्वारा सिनेमा हलसम्म 3 बोर्डरसम्म हाम्रो सिमाना पर्छ, धेरै विषयमा बस व्यवसायले बाटोमा बसिराखेका छन्, खोका छाउरा बाटोमै छन्, व्यवस्थित गर्नका लागि हामीले अनुरोध गऱ्यौँ। अनुरोध गर्दा गर्दै हामीले 9 महिना बिताइसकेका छौँ। अब धेरै ठाउँहरूबाट त्यो खोका छाउरा राखिनेर सडक अतिक्रमण गर्ने बस व्यवसायहरूबाट पनि हामीले सडकलाई व्यवस्थापन गर्दा सहयोग गर्छौँ भन्ने हामीले आश्वासन पाएका छौँ। सडक र सिँचाइले पनि हामीलाई उहाँले विगतमै समन्वय गर्नुपर्ने, सडकको छेउछाउमा खोका छाउरा राख्न नपर्ने, स्थानीय तहको यो सरकारको निर्वाचन हुनु पूर्व नै राखिएका हुन्। अनि नहर अतिक्रमण गर्ने विषय त धेरै वर्ष अगाडिदेखि हो, महाकाली सिँचाइले पनि यसलाई ध्यान नदिएको हामीले पाइरहेका छौँ। तर महाकाली सिँचाइसँग समन्वय गरेर र अनि नहरको जग्गा दुई छेउकै जग्गालाई 70 मिटरको चौडालाई हामीले यो बाटोको ट्र्याक खोल्ने र त्यसको व्यवस्थापन गर्ने योजनालाई अगाडि बढाइरहेका छौँ। मलाई लाग्छ हामी वडा नम्बर 6 को नहर छेउछाउमा रहेका अस्तव्यस्त बस्तीहरू अनि सुकुम्बासी होइनन् फेरि अतिक्रमण गरेर बसेका बस्तीहरूलाई हामी 15-20 दिनभित्र उहाँलाई सम्झाउँदै बुझाउँदै त्यो सबै अतिक्रमित भूमिलाई चाहिँ जग्गालाई चाहिँ हामी एकदम फुराकिलो साथ खोका छाप्रा हटाउँदै त्यो बस्तीमा बाटाघाटा खोल्ने काम अगाडि बढाउने योजना रहेको
छ। अनि यो तराईदेखि चाहिँ विष्णु मन्दिर रोड 10 मिटर फुराकिलो बनाउने भन्ने कुराहरू पनि आइराखेको थियो, सुरुमै समस्या छ भन्ने कुराहरू आइराखेको छ, त्यहाँनिर चौडाइ कम भयो भन्ने कुराहरू आइराखेको छ, यसलाई कसरी अगाडि बढाउने?
यो भानुचोकदेखि नेपाल सरकारलाई एडिबीले दिने ऋण र नेपाल सरकारले हामीलाई अनुदान दिने पैसाबाट एडिबीको प्रोजेक्ट भन्ने गरिन्छ त्यसलाई भानुचोकदेखि विष्णु मन्दिरसम्म परेको छ। निश्चित रूपले भानुचोकबाट योजना सुरु गर्दाखेरि त्यो वडा नम्बर 6 मा पर्ने गर्दछ, भानुचोकदेखि त्रिवेणी चोकसम्म हामीले एकचोटि सरस्वती त्यो भेगका सरकारवाला घर जग्गा भएका घरधनीहरूलाई सरकारवालालाई योजनाका बारेमा बुझाउने काम गरेका छौँ। अब छिट्टै हामी उहाँहरूलाई लिखित रूपमै पत्रकार गरेर ठुलो अन्तर्क्रिया गर्नेछौँ, जो नमुनाका रूपमा र त्यो गौरवका योजनाका रूपमा त्यो बाटो स्थापित हुनेछ। एसियन डेभलपमेन्ट ब्याङ्कले नेपाल सरकारलाई लोन दिने र के अरे नेपाल सरकारले हामीलाई अनुदान दिने पैसा हो, त्यो यदि त्यो योजना हामीले कार्यान्वयन गर्न सक्यौँ भने त्यो नमुना सडक बन्नेछ, त्यहाँ एकदम व्यवस्थित सडक बन्नेछ। र यसका लागि म अहिले तपाईँको रेडियो शुक्लाभाटा मार्फत तत्त भएका बाटो सडक पर्ने भएका घर जग्गा भएका घरधनीहरूलाई समेत आह्वान गर्न चाहन्छु कि यो गौरवको योजना फिर्ता जानुभन्दा हामी सबैले 1 मिटर 2 मिटर जग्गा छोड्यौँ भने हाम्रो सम्पत्तिको पनि भ्यालुएसन बढ्नेछ, जमिनको महत्त्व बढ्नेछ, र हामी कम्तीमा पनि सभ्य नागरिकको पहिचान हुने गरी त्यो योजना सम्पन्न हुने भएकोले सबैले यो योजना कार्यान्वयन गर्नका लागि सहयोग गर्न समेत म आह्वान गर्छु।
अब वडा नम्बर 6 ले चाहिँ अहिले कति बजेट पाएको छ? र
हाम्रो भीमदत्त नगरपालिकाले भीमदत्त नगरपालिकाको समृद्धिका लागि प्राप्त गरेको बजेट 1,65,00,000 हामीले तेस्रो नगर सभाबाट बजेट पारित गरेका छौँ। सङ्घीय सरकारबाट प्राप्त हुने रकम, प्रदेश सरकारबाट प्राप्त हुने रकम तथा हाम्रो आन्तरिक आयका आधारले यो बजेट विनियोजित गरेको छ। बजेट विनियोजित गर्दाखेरि वडाको भौगोलिक अवस्था, वडाले विगतमा राजस्व असुली गरेको अवस्था र जनसङ्ख्याको आधार वैज्ञानिक हिसाबले यो बजेट विनियोजित भएको छ। हामीले झन्डै 95,00,000 बजेट प्राप्त गरेका छौँ। कालोपत्री सडकलाई हामी निरन्तरता दिनेछौँ अनि कृषि र पशु व्यवसायलाई हामी प्राथमिकता अगाडि बढाउनेछौँ। आयमूलक सीमूलक कार्यक्रम अथवा रोजगारमूलक सिपलाई हामी अगाडि बढाउनेछौँ। त्यसै गरी सामाजिक संस्थाहरूसँग साझेदारीमा केही योजना लागतमा साझेदारी लागतमा सम्पन्न हुनेछन् त्यस्तो योजना अगाडि बढाउनेछौँ। र
हजुर सर, अब हामी कार्यक्रमको लगभग अन्त्यतिर पुगिसकेका छौँ र अन्तमा केही कुरा भन्नुपर्ने जस्तो लागेको छ?
सर्वप्रथम म हाम्रो भीमदत्त नगरपालिकालाई समृद्ध बनाउनका लागि स्वस्थ हराभरा भीमदत्त नगरपालिका बनाउनलाई रेडियो शुक्ला फाटाले यो जवाबदेता जवाबदेता कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रममा हाम्रो वडालाई पनि समेट्नुभयो र वडाका कार्यक्रमहरूलाई जनताका बिचमा जनतालाई सुसज्जित गराउने जुन अवसर दिनुभयो त्यसका लागि रेडियो शुक्ला फाटालाई धन्यवाद दिँदै हामीले धेरै ठुलो जनताको बिचको आशा इच्छा हुँदाहुँदै पनि हामी के गर्न सफल भएका छौँ भने विकास बजेट नियमित प्रक्रिया नै हो। वास्तवमा वृद्ध नागरिकहरूको जो सामाजिक सुरक्षा भत्ता वितरणलाई पनि वडागत रूपले वितरण कार्यक्रमको थालनी भएको छ, केही सहज भएको छ।
अलिकति के थप्न चाहन्छु भनेपछि अब वडाबाटै चाहिँ वृद्ध भत्ता दिने भन्ने कुराहरू पनि आएको थियो जति बेला तपाईँहरू चुनाव लड्नु भएको थियो, यो प्रक्रिया चाहिँ कहाँसम्म पुगेको छ?
हामीले वडामै वितरण गर्ने भन्दा पनि घर घरमा वृद्ध भत्ता अथवा सामाजिक सुरक्षा वितरण गर्छौँ भन्ने वचनबद्धता जाहेर गरेका थियौँ। हाम्रो ब्याङ्कको सामाजिक सुरक्षा भत्ता हाम्रो वडाको कञ्चन विकास ब्याङ्कमा रहेको छ। कञ्चन विकास ब्याङ्कसँग समन्वय गरेर सर्वप्रथम हामीसँग मेन पावर नभएकोले जनशक्तिको अभावले गर्दा हामीले पहिलो किस्ताको रकम मङ्सिर 4 गते हामीले वडा नम्बर 6 बाटै वितरण गर्न सुरु गऱ्यौँ, जो हामी निर्वाचित भएपछि 19 वडामध्ये पहिलो वडा हो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने। अब हामी घर घरमै पुर्याउँछौँ भन्ने फेरि पनि भनिरहेका छौँ। हामीसँग मलाई लाग्छ विभिन्न कार्यालयबाट समायोजन भएर आउने कर्मचारीको संख्या अझै बढ्दो छ। हामीले मेन पावर पर्याप्त मात्रा पायौँ भने अपाङ्गको, दलितको, अशक्तको अनि ज्येष्ठ नागरिक जो हिजुल गर्न सक्दैन उहाँहरूको घर घरमै वितरण गर्ने अभिलेख राख्दैछौँ। जो अलिकति हिँड्न सक्दैन उहाँहरूलाई वडाबाट पनि हामी वितरण गर्नेछौँ, किनकि एउटा वृद्ध हजुरबुवाको भत्ता बुझ्न आएको नातिले हजुरबुवाको हातमा 2,000 रुपियाँ नदिएर 1000 रुपियाँ 1500 रुपियाँ दिएको अथवा लाभामी वर्गले प्राप्त गर्ने हजुरबुवाको हातमा पैसा पनि कम जाने अवस्था हामीले प्राप्त गरेका छौँ। अनि उमेर ढल्किँदै गर्दाखेरि कसैको मृत्युवरण पनि भइसकेको अवस्था छ, मृत्यु भएका वृद्धहरूको पनि भत्ता वितरण गर्ने चलन हामीले देखिरहेका छौँ। त्यसलाई नियन्त्रण गर्नका लागि पनि हामीले घर घरमा वृद्धहरूको भत्ता पार्न जरुरी छ। हामी यसलाई पनि अझ अलिकति सजिलो गरेर जनश्रुतिलाई व्यवस्थापन गरेर त्यहाँ वितरण गर्नेछौँ भन्ने म यहाँलाई अवगत गराउन चाहन्छु।
एक
घर घरमै बाँड्ने कार्यक्रमको थालनी हामी गर्छौँ। अपाङ्गको घरमा पहिला प्राथमिकता दिनेछौँ। हामीले वृद्ध नागरिक जो हिँडुल गर्न सक्दैन उहाँहरूलाई प्राथमिकता दिँदै जनशक्ति बढ्यो भने हामी सबैलाई दिन सक्छौँ। तर जनशक्ति नबढे पनि हिँडुल गर्न नसक्ने अशक्त ज्येष्ठ नागरिक र अपाङ्गहरूको घरमा चाहिँ हामी निश्चित रूपमा पुर्याउने छौँ। यो श्रावण पछिको पहिलो किस्ता मङ्सिर वितरण गर्नु भने त्यो मङ्सिरदेखि थाल्ने गर्नेछौँ। त्यसैले मैले अघि यहाँलाई के स्पेसल गर्न खोजेको थिएँ भने जनताको घरमा जनप्रतिनिधि आयो भन्ने आभास हामीले जनतालाई दिन सफल भएका छौँ। किनभने नयाँ परिपाटी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा स्थापना भएको नेपाल काम गर्दै जाँदा ऐन कानुन पनि नबनिसकेको अवस्थामा पनि हामीले विभिन्न कठिनाइका बावजुद काम गऱ्यौँ र जनता उत्साहित भएको हामीले पाइरहेका छौँ। कम्तीमा जनप्रतिनिधि आयो भने जनताको काम सहज ढङ्गले हुने रहेछ भन्ने हिसाबले जनप्रतिनिधिप्रति जनगुनासोका साथसाथै जनविश्वास भएको हामीले पाएका छौँ।
हजुर सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद रेडियो शुक्ला फाटालाई, तपाईँ यो जवाब दिएता कार्यक्रम सञ्चालन गर्ने आउनु भएको रेडियो शुक्ला फाटाको सम्पूर्ण सञ्चार कर्मी साथीहरूको टिमलाई।
पक्कै नै जननिर्वाचित प्रतिनिधि आइसकेपछि जनताले आशा गरे अनुसारको झझल्को दिने गरेर विकास गर्ने समय आइसकेको छ, न कि जननिर्वाचित हो भनेर आफूले मन लागेका योजनाहरू पहिलो प्राथमिकतामा राख्ने, भ्रष्टाचार गर्ने, दादागिरी देखाउने, जनताबाट छनौट भएका योजनाहरूलाई उपेक्षित गर्ने कार्य बन्द गरी अपनत्वको भावनाको विकास गर्नुपर्दछ।
श्रोताबिन, आजको यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको निर्धारित समय सकिन लागेको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुग्लाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर। अर्थात् तपाईँ फोन सम्पर्क पनि गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 0995257977।
लौ त आदरणीय श्रोताबिन, भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहिताबाट विदा माग्ने बेला भइसकेको छ। भोलि अर्को अङ्कका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने भीमदत्त नगरपालिकाको सहकार्यमा तयार पारेको यो कार्यक्रमबाट सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट विदा हुन चाहन्छौ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।